तपाईका मनका कुरा, तपाईकै गुनासा अनि जिज्ञासा, शुभकामना, समवेदना सबै एउटै ठाउँमा। कार्यक्रम शुभ प्रभात हरेक बिहान 8:15 बजेदेखि 9 बजेसम्म दिनेश एफएम 93.8 मेगाहर्जमा सुन्न नभुल्नुहोला। गुड मर्निङ, नमस्कार अनि हार्दिक स्वागत छ यहाँहरू सबैलाई दिनेश एफएम 93.8 मेगाहर्जबाट। साताको सातै दिन हामी हुन्छौँ तपाईँहरूको साथमा र आज पनि हामी छौँ तपाईँहरूको साथमा। हामीलाई हेरिरहनु भएको छ, हामीलाई सुनिरहनु भएको छ र पछिल्लो समयमा हामी रेडियोबाट पनि टेलिभिजन सरह बोल्नुपर्ने अवस्था आइरहेको छ, किनकि हामीलाई तपाईँले हाम्रो दिनेश खबरबाट पनि प्रत्यक्ष रूपमा हेर्न सक्नुहुन्छ, आफ्नो फेसबुकबाटै पनि हामीलाई हेर्न सक्नुहुन्छ। दिनेश खबरलाई लाइक गर्नुभएको छ भने पक्कै पनि तपाईँले त्यहाँबाट हामीलाई हेर्न सक्नुहुन्छ, भेट्न सक्नुहुन्छ र सँगसँगै अन्य 3 माध्यमहरू त हामीसँग छन्। अनलाइनमा dinesfm.com.np लगइन गरेर तपाईँले हामीलाई सुन्दै हुनुहुन्छ। हाम्रो पात्रो नेपाली एप्सबाट पनि हामी तपाईँको साथमा छौँ र 93.8 मेगाहर्जबाट पनि फ्रिक्वेन्सीको माध्यमबाट पनि हामी तपाईँसँग सुदूरपश्चिम, मध्यपश्चिम अनि भारतका केही भूभागबाट पनि हामी रहँदै आएका छौँ। हामीले यो कार्यक्रमलाई हरेक दिन फरक विषयवस्तुमा फरक अतिथिहरूको साथमा आउने गरेका छौँ र हामीलाई हेरिरहनु भएको साथीहरूलाई पक्कै पनि हाम्रो अतिथिलाई चिनिसक्नु भएको छ र जतिले सुन्दै हुनुहुन्छ उहाँहरूले चिन्न चाहिँ बाँकी नै रहेको छ र उहाँहरूको लागि पनि म ढिला नगरिकन उहाँको परिचयको बारेमा जानकारी गराउँछु कि आजका हाम्रा अतिथि गजल विधामा अलि बढी कलम चलाउनुहुन्छ र विशेष गरेर छन्दमा र छन्द शैलीमा उहाँले गजल लेख्नुहुन्छ र त्यही छन्द शैलीमै उहाँले गजल चाहिँ वाचन पनि गर्नुहुन्छ र सबैले गजललाई अब यसरी नै वाचन गर्नुपर्छ भन्ने पनि छैन होला जहाँसम्म, र गजललाई आफ्नै तरिकाले पक्कै पनि सबैले मिठा मिठा लेख्नुहुन्छ शब्दहरू र त्यति नै मिठो गरी वाचन पनि गर्नुहुन्छ। आज हाम्रा अतिथिले पनि गजल विधालाई अँगाल्नुहुन्छ, सँगसँगै कविता पनि उहाँले लेख्नुहुन्छ भने विशेष गरी उहाँको गजलमा अलि बढी रुचि र 15 वर्ष जति गजल विधामै उहाँले आफ्नो कलम चलाइरहनु भएको छ। उहाँको नाम चाहिँ रघुनाथ कडरिया र विशेष गरेर उहाँ चाहिँ हाम्रो सुपवासी चाहिँ हुनुभएको छ यति बेला र उहाँको पुर्ख्यौली घर रामेछाप हो र रामेछापपछि उहाँ काठमाडौँ बसाईमा हुनुहुन्छ र पछिल्लो 5-7 वर्ष यता व्यावसायिक हिसाबले धनगढीमा चाहिँ उहाँ सेटल हुनुभएको छ, अर्थात् धनगढीमा बसोबास गरिरहनु भएको छ। आजका हाम्रा अतिथि रघुनाथ कडरिया हाम्रो स्टुडियोमा हुनुहुन्छ, उहाँलाई म स्वागत गर्छु। स्वागत छ सर यहाँलाई।
धन्यवाद।
सन्चै हुनुहुन्छ?
एकदम सन्चै छु।
आज सोमबार,
हजुर,
भनेपछि व्यावसायिक सटर त उठ्ने बेला यही नै हो, तपाईँ स्टुडियोमा हुनुहुन्छ।
बिल्कुल हो, बिल्कुल हो।
कसरी त्यहाँ म्यानेज भइरहेछ अहिले?
यो जीवनको आयाम व्यवसाय मात्र पनि होइन, अरू धेरै पाटाहरू हुन्छन्। हामीले फरक फरक पाटोबाट बाँच्नुपर्ने हुन्छ, त्यसलाई अरू भाइहरूलाई जिम्मा लाएर म एकछिन यता चाहिँ यो यहाँ
स्टुडियोसम्म पुग्नु भएको
छ। गरिराखेका छु
हजुर। अलिकति हामी गजलतिर पनि जानेछौँ, मेन कुरा भनेको त गजल नै हो। अनि काठमाडौँबाट यहाँ आउनु भएको छ, अलिकति सुनाउनु न स्टोरी हल्का।
धनगढीको यो बसाई, यहाँको प्राकृतिक मनोरम, अझ मूलत रूपले यहाँका मान्छेहरू मलाई निकै जाति लाग्छ। यहाँको सोझोपना, यहाँका नागरिकहरूमा जुन देखिन्छ, त्यो हाम्रो चाहिँ एउटा यो नेपालकै चाहिँ ठुलो सम्पत्ति हो भन्ने लाग्छ। राज्यले यहाँ हेर्ने यो दृष्टिकोण अलिकति कमजोर त छ, तर अब यो देश विकासको बाटोमा पनि छ, बिस्तारै अब यो क्षेत्रको पनि विकास होला। काठमाडौँमा बसेर पनि अब यहाँ यो धनगढीमा चाहिँ अब आउने सौभाग्य जुरेको छ। मैले यो मानेमा निकै भाग्य नै आफूलाई चाहिँ ठानेको छु। यहाँबाट मैले धेरै कुरा सिक्ने मौका पाएको छु। जीवन एउटा सिक्ने प्रक्रिया नै रहेछ।
हजुर, अलिकति मैले रोक्न चाहे कस्तो भने सुपको मान्छेहरू, सुदूरपश्चिमको मान्छेहरू होस् चाहे समग्र भनौँ न सुदूरपश्चिम भनेर एउटा पुरा एउटा क्षेत्रगत रूपले मैले भनिसकेपछि, यहाँको मान्छेहरू पढाइको लागि या व्यावसायिक हिसाबले पनि यहाँ त्यति धेरै माहौल छैन, काठमाडौँ धाउनुपर्छ भनेर काठमाडौँ हाँकिन्छन्। तपाईँ चाहिँ यहाँ आउनुहुन्छ, यहाँ आएर व्यवसाय गरिरहनु भएको छ,
हेर्ने दृष्टिकोणमा भर पर्ने कुरा रहेछ।
हजुर,
कहिलेकाहीँ मलाई के लाग्छ भने एउटा सुन्दर जङ्गललाई दाउरेले हेऱ्यो भने दाउरै दाउरा मात्रै देख्छ, तर एउटा वैद्यले हेऱ्यो भने जडीबुटी नै जडीबुटी पनि देख्छ। यो हेर्ने दृष्टिकोणमा भर पर्ने कुरा हो। हेर्नुहोस्, म त यहाँ धेरै खालको सम्भावनाहरू देखिराखेको छु। काठमाडौँमा बरु त्यो छैन, एकदम विशाल जनसङ्ख्या, क्राउड, धुलो धुवा, बरु यहाँ त सुन्दर शान्त, यहाँ म त यहाँ धेरै नै यहाँ बरु यहाँ विकासको चाहिँ चान्सेसहरू छ भन्ने देखिराखेको छु।
व्यावसायिक हिसाबले पनि यहाँ सम्भावना तपाईँले देख्नु भएको छ। अब कुरा गरौँ गजलको। गजलको सम्भावना अर्थात् गजलको माहौल धनगढीमा के छ तपाईँले देख्नु भएको?
अहिले त निकै बढेको छ, साहित्यिक कार्यक्रमहरू पनि निकै बढ्न लागेका छन्। यो निकै राम्रो सुखद पक्ष हो, तर गजलले एउटा मूल बाटो जसरी पक्रनु पर्थ्यो त्यो चाहिँ कहीँ न कहीँ समस्या छ भन्ने लाग्छ मलाई। मैले 15 वर्ष भयो लेख्न थालेकै, तर गजल कसरी लेख्नुपर्छ भनेर मलाई कसैले प्रश्न गर्यो भने जवाफ दिने सोलो डोलो खालको एउटा चाहिँ यसरी चाहिँ लेख्नुपर्छ भन्ने खालको जवाफ मसँग छैन। किन छैन भने हामी फरक फरक धारमा लेखिरहेका छौँ, फरक फरक मान्छेहरूले यसरी लेख्नुपर्छ भनेर आफ्नै ढङ्गले व्याख्या गर्न लागिराखेका छन्। यो चाहिँ अलि दुर्भाग्यपूर्ण छ। हामीले एउटा स्वस्थ र मर्यादित बहस मार्फत गजलको एउटा मूल बाटोको निर्माण गर्न हामीले सक्यौँ भने मलाई लाग्छ गजलको विकासका निमित्त एउटा कोषेढुङ्गो साबित हुनेछ।
तपाईँले छन्दमा गजल लेख्नुहुन्छ, छन्दमै वाचन गर्नुहुन्छ, त्यो पनि गजल हो, अर्कोले अर्को हिसाबले गजल लेख्छ, गजल चाहिँ खासमा बन्छ कसरी सर?
गजल यो शास्त्रीय विधा हो र गजल लेख्ने भनेको छन्द र बहरमै हो। यो अहिले काफिया मिलेपछि गजल भयो, रदिफ र काफिया मिल्ने बित्तिकै चाहिँ गजल हुन्छ भन्ने जुन खालको मान्यता छ, अब हाम्रो यो गजलको बहस पनि रदिफ र काफियाबाट अघि बढ्नुपर्छ भन्ने लाग्छ मलाई, पहिलो कुरा। दोस्रो कुरा, जुत्ता जतिसुकै राम्रो भए पनि त्यो गोडामा नै लगाउने हो, टोपी जतिसुकै च्यातिए पनि त्यो टाउकामा नै लगाउने हो। भनेको के हो भने गजलको आफ्नै खालका मूलभूत मान्यता र मर्यादाहरू छन्, मर्यादालाई कायममा राखेर रा हामीले लेख्नुपर्छ। जब हामी सीमा र मर्यादाहरू नागेपछि त जे गरे पनि भइहाल्यो नि। गजल लेख्नेहरूले मर्यादाभित्र बसेरै लेख्नुपर्छ, गजलका नियमहरूलाई पालना गरेरै लेख्नुपर्छ।
तपाईँलाई के लाग्छ धनगढीमा गजल जतिले लेखिरहनु भएको छ मर्यादामै छन् या मर्यादाभन्दा बाहिर रहेर गजलको मर्मै नबुझिकन गजल लेखिरहेका छन्?
यस्तो छ, गजल लेख्नेहरूको माहौल निकै बढेको छ, यो निकै राम्रो पक्ष हो, तर सङ्ख्यात्मक रूपले मात्रै अब गजलको विकासलाई टेवा दिन चाहिँ अब सक्दैन। अहिले थोरै गजलहरूले, थोरै गजलकारहरूले मात्रै गजलको यो भारीलाई बोकिराखेका छन्, बहुत थोरैले मात्रै। त्यसैले गरिया गजल यो जान्ने बेलामा त ठिक ठिकै होला, माफी दिन सकिएला, तर जो जानिसकेको छ, जसले चाहिँ वर्षौँसम्म चाहिँ यसमा चाहिँ व्यथित गरेको छ,
गजलकार आफूलाई भन्न
रुचाउने मान्छेले चाहिँ मर्यादाभित्रै सीमाभित्रै बसेर लेख्नुपर्छ भन्ने म मान्यता राख्छु।
हजुर, कुराकानी त हाम्रो चल्ने नै छ, मैले कार्यक्रम सुरु हुनुभन्दा पहिले पनि हामी वाचनलाई बढी जोड दिन्छौँ, तपाईँहरूका सिर्जनाहरूलाई बढी जोड दिन्छौँ भन्ने कुरा गरेका थिए। यति बेला तपाईँको पहिलो सिर्जना हामी सुन्छौँ कार्यक्रमबाट।
ठिक छ, मैले यो जीवन प्रतिमा म अलिक बढी चिन्तन गर्छु, त्यस्तै त्यस्तै भाव छ मतलब
गजलमा।
स्वयं ही राजले पछि हीरा हुने छ नम्बरी, स्वयं हीरा जले पछि यही रहेछ जिन्दगी, बुझे अनि ढले पछि तिमी र चन्द्र बीचमा म दाज्दथे सधैँभरि, तिमी र चन्द्र बीचमा म दाज्दथे सधैँभरि, तिमी र चन्द्र बीचमा म दाज्दथे सधैँभरि, लजाई भन्छ चाँदनी जित्यौ तिमी बले पछि, हीरा हुने छ नम्बरी स्वयं हीरा जले पछि, यही रहेछ जिन्दगी बुझे अनि ढले पछि, छ अन्धकार जता ततै म बाल छु भन्द थे दियो, छ अन्धकार जता ततै म बाल छु भन्द थे दियो, छ अन्धकार जता ततै म बाल छु भन्द थे दियो, जले न दीप कसै गरी बतासयो चले पछि, जले न दीप कसै गरी बतासयो चले पछि, हीरा हुने छ नम्बरी स्वयं हीरा जले पछि, यही रहेछ जिन्दगी बुझे अनि ढले पछि। धन्यवाद।
आवाज पनि साह्रै मिठो अनि शब्दहरू पनि त्यति नै मन छुने। तर मैले नबुझेको कुरा अलिकति हेर्दै थिएँ, सुन्दाखेरि बडा मजा लाग्यो। हेर्दाखेरि ती लाइनहरू तिनवटा तपाईँको गजलको भाषामा के भन्नुहुन्छ? गजल बन्नको लागि यति नै लाइनहरू कोर्नुपर्छ भन्ने हुन्छ या के हुन्छ?
कम्तीमा तिन, पाँच र बढीमा सातवटासम्म चाहिँ लेख्ने चलन छ
गजलमा।
कम्तीमा तिन चाहिँ हुनुपर्छ भन्ने मान्यता छ। म चाहिँ यो धेरै लेख्ने भन्दा पनि थोरैभित्र धेरैलाई समेट्नुपर्छ। साहित्य भनेको पनि त त्यही हो, हामीले अत्यन्त थोरैभन्दा थोरै शब्दहरू मार्फत धेरै कुरा भन्न सक्यौँ भने मात्रै त्यो वास्तविक साहित्य हुने हो। शब्दहरूको थुप्रो मात्रै साहित्य हुन सक्दैन।
यी शब्दमा धेरै कुरा समेटिया छ र तीनवटा लाइन तपाईँको न्यूनतम भन्नुभयो, न्यूनतममा यसले धेरै कुराहरूलाई चाहिँ अँगालेको छ, धेरै कुराहरूलाई समेटेको छ। हजुर, अब वाचन गर्ने शैली मैले फर्स्ट टाइम सुन्दैछु, असाध्यै मन पर्यो। अब यही कुरा गजल लेख्न थालेपछि सुरुकै दिनदेखि यहीतर्फ तपाईँ हाँकिनुभयो या पछि पछि आएर होइन गजल यसरी लेखिँदो रहेछ या यसरी वाचन गरिँदो रहेछ भन्नेतिर जानुभयो?
वास्तवमा यो छन्द र बहरहरूमा लेख्न निकै गाह्रो छ। अहिलेका साथीहरूलाई एउटा गजल लेख्ने बित्तिकै काँधामा खादा भिर्न हतारो छ। यो छन्द र बहरमा लेख्नका लागि निरन्तरको अभ्यास हुन जरुरी छ। सुरु सुरुमा यो रदीफ र काफिया मात्रै मिलाएर लेख्ने कुरा न्यायोचित नै होला, तर यो बहरमा लेख्नका लागि निरन्तरको प्र्याक्टिस, निरन्तरको अध्ययन सबै कुरा रहनुपर्छ। यो सीमाभित्र बसेर यसका चाहिँ यी छन्दका सूत्रहरू मार्फत लेख्नलाई अलि बढी गाह्रो छ, निरन्तरको मेहनत जरुरी छ। अब यो मेहनत भयो भने गर्न नसकिने भन्ने के छ र हाम्रा लागि?
तपाईँ चाहिँ प्रेरणाको स्रोत कसलाई मान्नुहुन्छ गजलतर्फ आउनको लागि, अर्थात् यो गजलमै कलम चलाइरहनका लागि?
यस्तो थियो, जीवनमा केही न केही गर्नुपर्छ भन्ने थियो। पढ्नु मात्रै पर्याप्त छैन है, भन्ने मलाई लागिरहेको थियो। हामीले एउटा विधा छनौट गर्नुपर्ने थियो, त्यो सङ्गीत होला, साहित्य होला, खेलकुद होला, राजनीति होला, कुनै पनि पाटो लाउन सक्ला, तर यो घरमै बसेर यो किताबहरूको अध्ययन गरेरै पनि लाग्न सकिने भएको कारणले यो अलि सजिलो भयो र यो अहिले चाहिँ यसको भविष्य पनि निकै राम्रो छ। पहिला त्यस्तो थिएन, हामीले यो बारेमा लाग्दाखेरि गजल पनि कुनै लेख्ने विधा हो र यसको पनि कुनै भविष्य छ र यो त जीवनको बर्बाद पार्नु मात्रै हो भन्ने खालका मान्यताहरू धेरै देखा परेका थिए। एक खालको त्यो जोखिम नै थियो, हामीले त्यो जीवनमा यो बाटोमै हिँड्नुपर्छ भनेर धेर थोर जोखिम चाहिँ मैले केही हो।
हजुर, भनेपछि प्रेरणाको स्रोत यही हो भन्ने?
यस्तो छ, त्यो हामीले मैले भनिहालेँ, नेपाल कमर्स क्याम्पसमा मेरो बिबिएस र मास्टर मैले त्यहाँबाट पढेँ, त्यहाँ हामी खुब भाग लिन्थ्यौँ, म धेरै पटक त्यहाँ फर्स्ट पनि भएको छु। निरन्तर म फर्स्ट भएपछि मैले पछि भाग लिन पनि छोडिदिएँ, म झन्नै 5-6 चोटि नै लगातार फर्स्ट भएपछि अनि अब चाहिँ म
गजलकै लाइनमा फर्स्ट भएको,
गजल कवितामा म चाहिँ लगातार म त्यहाँ चाहिँ धेरै पटक म चाहिँ फर्स्ट भएको छु, पुरस्कृत भएको छु त्यहाँ म।
हजुर, अब त्यसपछि पनि आफूलाई प्रेरणा त पक्कै मिल्छ होला होइन? अनि अब त्यति बेलाको त्यहाँको माहौल र अहिलेको यहाँको माहौललाई तुलना गर्नुपर्दा कसरी तुलना गर्नु?
समय निकै परिवर्तन भइसकेको छ, अहिले त धेरै मान्छेहरू गजलकार भइसकेका छन्। यो राम्रो पक्ष हो, गजलको एउटा माहौल यस्तोसँग बनेको छ, लाग्छ हरेक मान्छे गजलकार भए जस्तै लाग्छ, सबैले लेखेका छन्, त्यो राम्रो त्यो ठिक बेठिक त्यो छुट्टै कसीमा होला, तर लेख्नेहरूको जमात चाहिँ वात्तै बढेको छ, यति हो। अब यो बाढी अलिकति संलग्न जरुरी छ
पक्कै पनि, जस्तो अब साथीहरूको समूह भेटिँदा पनि केही गफ भयो, केही कुराकानी भयो, त्यति बेला एउटा साथीले गिजाउँदो पारामा भन्छ, कस्तो साहित्यकारको जस्तो हानिस यार, कस्तो साहित्यकारको जस्तो कुरा गरिस, त्यो भन्छ नि।
हो, मैले यो अस्ति मैले एउटा कार्यक्रममा पनि भनेको थिएँ, कवि र साहित्यकार भन्ने बित्तिकै चाहिँ हेर्दैखेरि ख्याउटे खालको चुस्स दारी पालेको, हेर्दैखेरि गरिब गरिब जस्तो देखिने चाहिँ साहित्यकार हुने, अब होइन, अब हामीले त्यसको मान्यतालाई बदल्नुपर्छ, अब पढे लेखेकाहरू सुटेट बुटेटहरू पनि अब चाहिँ साहित्यकार बन्न सक्छन्, गरिबहरूले मात्र, यो मलाई सानो छँदा सरले भन्ने गर्नुहुन्थ्यो सिम्पल लिभिङ हाई थिङ्किङ भनेर, होइन, अब हाई लिभिङ हाई थिङ्किङ हुनुपर्छ। अब कविहरू पनि अब हाम्रो त्यो गेटअप हाम्रो मान्यतामा रूपान्तरण ल्याउनुपर्छ। अब यो जो साहित्यकारहरूका बारेमा जस्तो खालको अहिले यहाँ तपाईँले भन्नुभयो, जुन मान्यता बसेको छ व्यङ्ग्य हान्ने कुरामा, उसको गेटअपदेखि लिएर सबै कुरामा, अब यो रूपान्तरण ल्याउन जरुरी छ
पक्कै पनि। अब फेरि हामी अर्को सृजना सुन्नतर्फ लाग्छौँ। मैले सोचिरहेको हुन्छु यो कार्यक्रममा अलिक कम कुरा गर्छु म हाम्रो अतिथिसँग सोध्छु, तर कुरा खै किन लम्बिहाल्छ, म बिचबिचमा फेरि झल्यास्स हुन्छु, फेरि सिर्जना सुन्नतर्फ लाग्छु, यति बेला फेरि तपाईँको अर्को सिर्जनातिर लागौँ।
अर्को यो मैले यो पनि मिठै छ, मैले वाचन गर्न चाहेँ।
हजुर,
सकिन्छ आफूले जति गरेर जानु बेस छ, सकिन्छ आफूले जति गरेर जानु बेस छ, सकिन्न गर्न केही भने मरेर जानु बेस छ, सकिन्न गर्न केही भने मरेर जानु बेस छ, न जिन्दगी विरोधमा न मृत्युको विरोधमा, टुकी बनेर जिन्दगी बलेर जानु बेस छ, सकिन्न गरिन्न केही भने मरेर जानु बेस छ। डराउँदै बस्यौ भने जितिन्न युद्ध केही गरी, डराउँदै बस्यौ भने जितिन्न युद्ध केही गरी, डराउँदै बस्यौ भने जितिन्न युद्ध केही गरी, जितिन्छ युद्ध एक दिन लडेर जानु बेस छ। सकिन्छ आफूले जति गरेर जानु बेस छ। हजार ज्ञानको कुरा सिकाउँछ पराजय, हजार ज्ञानको कुरा सिकाउँछ पराजय, हजार ज्ञानको कुरा सिकाउँछ पराजय। लडे नि उठ्नु जित हो, उठेर जानु बेस छ। सकिन्छ आफूले जति गरेर जानु बेस छ। सकिन्न गरिन केही भने मरेर जानु बेस छ। धन्यवाद।
पक्कै पनि यसमा चाहिँ अघिभन्दा एक लाइन थपियो, शब्द एक लाइन थपिए पनि मर्म पक्कै पनि अझै राम्रा छन्। बुझ्न खोजेको कुरा चाहिँ यहाँनिर छ। अब यी गजल जब लेख्न सुरु गर्नुहुन्छ, तपाईँको गजल लेख्नको लागि जब कलम खोलिन्छ भनौँ न, यसरी नै लय गरेर गजल पनि लेख्नुहुन्छ या चुपचाप बसेर गजल लेख्नुहुन्छ?
सुरु सुरुमा चाहिँ सूत्र फर्मुला बनाएर लेखिन्थ्यो, अहिले चाहिँ लेख्दाखेरि शब्दहरू आफै फर्मुलामा बसिदिन्छन्। हामीले दुःख गर्नै पर्दैन, सायद अब यो बानी पनि परिसक्यो होला। लेख्दाखेरि आफै त्यो धारमा आफै त्यो लयमा शब्दहरू गएर स्वत बसिदिन्छन्। अहिले चाहिँ पहिलाको जस्तो धेरै मेहनत गर्नुपर्ने, धेरै किरमेट गर्नुपर्ने, धेरै सच्याउनु पर्ने त्यस्तो हुँदैन। र फेरि हामीले लेख्ने भनेको के हो भने शब्दहरूभित्र जीवनको सौन्दर्यको खोजी गर्ने हो। हेर्नुहोस्, साहित्य भनेकै त्यही हो, जीवनलाई अझ बढी सुन्दर बनाउने हो। एउटा नेताले सेवा मार्फत जीवनको सौन्दर्यको खोजी गर्ने हो, एउटा पत्रकारले कलमभित्र जीवनको सौन्दर्यको खोजी गर्ने हो, हामीले साहित्य मार्फत शब्दहरू मार्फत जीवनको सौन्दर्यको खोजी गर्ने अन्तिम लक्ष्य त यो जीवनलाई झन् बढी सुन्दर परिष्कृत बनाउनु न हो।
जस्तो भन्नुभयो, पहिला सूत्रहरू फर्मुलाहरू अनुसार गजल लेखिन्थ्यो, अहिले त्यो आफै लाइनमा आउँछ भन्नाले मैले अलि बुझिनँ सूत्रहरू फर्मुलाहरू।
यस्तो छ, छन्द र बहरमा लेख्ने सूत्रहरू हुन्छन्।
हजुर,
पहिला चाहिँ त्यस त्यो सूत्रमा बानी बस्न निकै मुस्किल पर्छ। जब त्यो प्र्याक्टिस गर्दै गइन्छ अनि शब्दहरू त्यो लयमा त्यहाँ आएर आफै बसिदिन्छ, त्यसकारण चाहिँ त्यो अलिक बढी सजिलो हुन्छ भन्ने हो।
अब कुरा गरौँ तपाईँ अहिले व्यावसायिक हिसाबले बसिरहेको सहर धनगढीको, धनगढीमा साहित्यिक माहौल तपाईँ कतिको भेटाउनुहुन्छ?
माहौल निकै राम्रो छ, बढेको छ, यो निकै खुसीको कुरा पनि हो। सँगसँगै म यहाँ मात्रै होइन देशैभरि एउटा डरलाग्दो स्वरूप देखिरहेको छु, साहित्यभित्रको सिन्डिकेट भन्छु म। चार पाँचजना मिल्ने, कार्यक्रम गर्ने, अरूलाई माइनस गर्न खोज्ने, आफू मात्रै अघि बढ्न खोज्ने, यस्तो खालको म बढी देखिरहेको छु। यो साहित्यभित्रको सिन्डिकेट डरलाग्दो छ, यसलाई बदल्नुपर्छ, यसले साहित्यको विकासमा एउटा गम्भीर समस्या पैदा गर्छ भन्ने लाग्छ मलाई।
जस्तो तपाईँले आरोप नै भनौँ एक प्रकारको, ती व्यक्तिहरू जो यो क्षेत्रका गजलका संस्थापक मानिन्छन्, यो क्षेत्रका गजलका रूपले तपाईँहरू अग्रज भन्नुहुन्छ, उहाँहरूबाटै यस्तो छ?
होइन, उहाँहरूबाट होइन, यो पछिल्लो पुस्तामा चाहिँ देखिएको छ।
हजुर,
पाँच सातजना मिल्ने अरूलाई चाहिँ ठ्याक्क माइनस गर्ने अनि आफू मात्रै अघि बढ्न खोज्ने कुराले चाहिँ के हुन्छ भने राम्रा मान्छेहरू पछि पर्न सक्छन्। त्यो चाहिँ एउटा अलिकति समस्या मैले देखिराखेको छु।
हजुर, अब समस्या देखिरहेको मान्छेलाई सम्भावना पनि पक्कै देखिन्छन्, सम्भावना मात्रै होइन त्यसलाई निमिट्यान्न पार्ने उपाय पनि देखिन्छन्। त्यसको लागि चाहिँ तपाईँहरू जस्तो जुन यो लाइनमा लागिरहनु भएको छ, तपाईँ त आफै पनि एउटा व्यवसायी हुनुहुन्छ, व्यवसायमा संलग्न व्यवसायी हुनुहुन्छ, तपाईँलाई त्यति धेरै फुर्सद नहोला जस्तो शनिबारको दिन हुनसक्छ। यस्ता दिनहरूमा भयो भने कार्यक्रममा तपाईँ पनि सरिक हुनुहुन्छ, तर अन्य दिन भयो भने त तपाईँलाई पनि हुन गाह्रो।
यस्तो छ, अब यसमा चाहिँ हामीले यो समस्यालाई चाहिँ निराकरण गर्ने बाटो के त भन्दा निरन्तरको यही बाटोमै लाग्ने हो।
हजुर,
निरन्तर हामी साहित्यिक यो बाटोमै लाग्ने नै हो त्यस्तो लाग्छ मलाई, किनभने अब यो खालि चाहिँ सबैसँग मुकाबिला गरेर मात्रै हामी अब त्यो अघि बढ्न मुस्किल हुन्छ। अब हामी आफ्नो जुन लक्ष्य छ प्र्याक्टिस गर्ने, लेख्ने, यसलाई चाहिँ अब अझ बढी चाहिँ परिष्कृत गर्दै लाने भन्ने नै हो।
भनेपछि यहाँको साहित्यिक माहौल अलिकति गुटबन्द छ
हो,
भित्रभित्रै
मैले भन्न खोजेको कुरा त्यही हो, गुटबन्दी हाबी भएको छ, सिन्डिकेट जुन मैले भने मैले भनेकै त्यही हो, ठ्याक्कै त्यही।
हजुर, अब तपाईँहरू जस्तो जानकार पढे लेखेको मान्छे त्यसमा पनि गजललाई 15-16 वर्षदेखि तपाईँले अँगालिरहेको, तपाईँ जस्तो मान्छेको त खाँचो छ सल्लाहको, तपाईँहरू ब्याक हुने अनि तपाईँहरू चाहिँ जेसुकै गरून, गर्नेको गर्ने हो होइन, उनीहरूले जेसुकै गरून्, हामी चाहिँ अब कुरा उनीहरूले सुन्दैनन् भने भन्न पनि जरुरी छैन भन्ने ठान्नु भएको हो, या त्यहाँ तपाईँहरूका कुरै सुनिँदैनन् के हो?
यस्तो छ कुरा, यो बहसमा भाग लिने कुरा छुट्टै कुरा होला।
हजुर,
होइन अब सानो सानो कुरामा पनि गरेर यहाँ यसो भयो यहाँ यसो गरियो भन्ने कुरा पनि धेरै न्यायोचित हुन्न। हामी निरन्तर यो बाटोमा लाग्ने हो, यसमै हामीले भविष्य चाहिँ हामीले खोज्नुपर्छ चाहिँ भन्ने लागिरहन्छ मलाई। अब यो बाटोमा चाहिँ अब जाने, अब बडो चाहिँ छलफल गर्ने, बडो चाहिँ त्यसमा चाहिँ डिबेट गर्ने कुराले पनि खास धेरै निष्कर्ष चाहिँ निक्लेला भन्ने म अलि ठान्दिनँ पनि। हामी अब जिम्मेदारिताका साथ यो बाटोमा लाग्ने हो, बस
त्यति नै हो, यति नै हो। फेरि हामी अर्को तपाईँको सृजनै सुन्छौँ, तपाईँको तपाईँले रच्नु भएको गजल नै सुन्छौँ। समय बिस्तारै ढल्किँदैछ र यो समयमा हामीलाई के सुनाउनुहुन्छ?
यस्तो छ, यो हामीले बाँच्नुको अर्थ के छ भन्ने बारेमा म अक्सर अलिक बढी चिन्तन गर्छु।
हजुर,
हरेक मान्छे जन्मनुको बाँच्नुको आफ्नै खालको विशेष महत्त्व हुन्छ, यस्तै खालको भाव बोकेको मेरो एउटा गजल छ, बहरमा छ यो। म बाँच्नुको छार थके ये जिन्दगी जवाफ दे, म बाँच्नुको छार थके ये जिन्दगी जवाफ दे, कि छोप्दछु मुहार यो ये जिन्दगी नकाब दे, सबै उही गरी रहे एकै रहे हुँदै नर, छ अन्त्यहीन ता सधै ये जिन्दगी सवाल दे, म आँसुको तलाउमा डुबिरहे सधैँभरि, म आँसुको तलाउमा डुबिरहे सधैँभरि, म आँसुको तलाउमा डुबिरहे सधैँभरि, अझै अपुग देखिए ये जिन्दगी अभाव दे, म बाँच्नुको छार थके यो जिन्दगी जवाफ दे बगाउँदै विसङ्गति म लान्छु बेगले बरु बगाउँदै विसङ्गति म लान्छु बेगले बरु बगाउँदै विसङ्गति म लान्छु बेगले बरु मनै सफा बनाउने हे जिन्दगी बहाब दे म बाँच्नुको छार थके हे जिन्दगी जवाफ दे कि छोप्दछु मुहार यो हे जिन्दगी नकाब दे धन्यवाद
हजुर जति जति गजलमा तपाईँका शब्दहरू थपिँदैछन् त्यति त्यति गहिराई पनि थपिँदैछ
होइन मैले लेख्ने विषय भनेकै यो जीवनप्रतिको चिन्तन हो कहिलेकाहीँ मलाई लाग्छ हामीले बाँचेको परिवेशहरू भए ठिक छन् हामीले बाँचेको जीवन पद्धतिहरू भए ठिक छन् जीवन्त नदी जस्तो हुनुपर्छ प्रष्ट लक्ष्य र निरन्तरको बहाव कहिलेकाहीँ म यसो सोच्ने पनि गर्छु यो मैले हाम्रो जीवनलाई फुटबल त्यो खेलसँग पनि मैले दाँच्छु म कहिलेकाहीँ हाम्रो जीवन कस्तो छ त भन्दा गोल पोस्ट बिनाको फुटबल खेल जस्तो हामी खेल खेल्न माहिर छौँ बल छल्न लैजान होल्ड गर्न सिपालु छौँ तर त्यसलाई लगेर गोल हान्ने चाहिँ कहाँनिर हो अह हामीलाई थाहा
गोल छैन
छैन भनेको के हो भने जीवनको एउटा निर्दिष्ट लक्ष्यको निर्माण हुन जरुरी छ यो ममा पनि त्यो एक खालको चाहिँ प्रब्लम छ बाँकीमा पनि मैले त्यही देखिरहेको छु हामीले एउटा लक्ष्यको निर्धारण गरेर अघि बढ्यौँ भने मलाई लाग्छ हामी सुन्दर जीवनको निर्माण गर्न सक्छौँ यो जीवनप्रतिको चिन्तन नै हो भनौँ मेरो गजल मार्फत साहित्य मार्फत
जीवनप्रति यति धेरै चिन्तन छ जीवनप्रति तपाईँले बढी जस्तो रचनाहरू कोर्नु भएको छ तपाईँकै जीवनमा तपाईँ चाहिँ कतिको सन्तुष्ट
यस्तो छ मैले मेरो अहिलेको यो रचना मार्फत पनि भने म बाँच्नुको छ अर्थके हे जिन्दगी जवाफ दे सबैमा त्यो समस्या छ हेर्नुहोस् हामी अलिकति सम्पत्ति जम्मा पार्ने नाममा जीवनको चाहिँ कुर्बान गरिराखेका छौँ तर हामीलाई कसरी बाँच्नुपर्छ भन्ने पनि थाहा छैन के गर्नुपर्छ भन्ने पनि थाहा छैन तर हामी बाँच्न चाहिँ बाँचिराखेका छौँ फेरि यसको म यो जीवन विरोधी मान्छे होइन तर यसको मान्यता यसभित्रको मिनिङ चाहिँ खोज्नुपर्छ भन्ने मात्रै हो
पक्कै पनि हामी यहाँनिर अलिकति रेस्ट लिन्छौँ तपाईँलाई र हाम्रो श्रोताहरूलाई जानकारी गराउँछौँ कार्यक्रम सुनिरहनु भएको छ तपाईँ शुभप्रभात हामी हरेक दिन बिहानी 8:15 बजेदेखि 9 बजेसम्म आउँछौँ तपाईँले हामीलाई दिनेश खबरबाट लाइभ हेर्दै हुनुहुन्छ दिनेश खबरको पेजलाई यदि तपाईँले लाइक गर्नुभएको छ भने पनि त्यहाँबाट हामीलाई हेर्न सक्नुहुन्छ सुन्न सक्नुहुन्छ र सँगसँगै दिनेश एफएम 93.8 MHz को तरङ्गबाट तपाईँले हामीलाई सुन्दै हुनुहुन्छ अनलाइनमा dineshfm.com.np नेपालैभरि अनि संसारैभरि हामी छौँ र तपाईँले हामीलाई अर्को माध्यम भनेको हाम्रो पात्रो नेपाली एप्सबाट पनि तपाईँले सुनिरहनु भएको छ आजको कार्यक्रममा मसँग हुनुहुन्छ छन्दमा बढी जस्तो गजललाई लेखिरहनु भएको विगत 15 वर्षदेखि यही गजलको लाइनलाई चाहिँ अँगाल्निरहनु भएको हुनुहुन्छ अतिथि रघुनाथ कडरिया उहाँसँग मैले कुरा गरिरहेको छु पुर्ख्यौली घर चाहिँ उहाँको रामेछाप त्यसपछि काठमाडौँ र अहिले चाहिँ व्यावसायिक हिसाबले एउटा व्यवसायी बनेर धनगढीमा हुनुहुन्छ र यो उहाँसँगको कुराकानी तपाईँले पनि हेर्दै हुनुहुन्छ सुन्दै हुनुहुन्छ भने हामीलाई सुझाव सल्लाह र प्रतिक्रिया कार्यक्रमको अन्त्यमा तपाईँले हेरिरहनु भएको साथीहरूले त पक्कै पनि त्यसको मुन्तिरपट्टि कमेन्ट गर्न सक्नुहुन्छ जतिले हामीलाई सुन्दै हुनुहुन्छ उहाँहरूले पनि हामीलाई सुझाव सल्लाह र प्रतिक्रिया दिन सक्नुहुन्छ यही भन्दै फेरि पनि हामी हाम्रा आजका अतिथिलाई स्वागत गर्छु. यहाँलाई फेरि पनि स्वागत छ.
धन्यवाद.
जस्तो गजल लेखिरहनु भएको छ, 15 वर्षदेखि लगातार हरेक वर्ष कोरिन्छन्, हरेक महिना कोरिन्छन्, हरेक दिन कोरिन्छन् कि कोरिन्नन्?
यस्तो छ, अहिले त म अलि बढी व्यस्त पनि
व्यस्त हुनुहुन्छ हो,
तर यो हप्तामा एक एउटा चाहिँ लेखौँ भन्ने लाग्छ मलाई. फेरि अहिले के छ भने मैले कति लेखेँ भन्दा पनि के लेखेँ भन्ने चाहिँ अलि बढी महत्त्वपूर्ण कुरा हो. अब यो सङ्ख्यात्मक रूपले मात्र हामी धेरै लामो यात्रा तय गर्न सक्दैनौँ. मलाई लाग्छ कहिलेकाहीँ देवकोटाको मुना मदनपछि चाहिँ हामीले गर्व गर्न लायक अर्कै हामीले चाहिँ त्यो पुस्तक पाउन सकेनौँ. किन सकेनौँ?
हजुर,
हजारौँ बुकहरू त चाहिँ हामीले यहाँ चाहिँ छापेका छौँ, देखेका छौँ, तर किन त भन्दा क्वालिटीको चाहिँ त्यो कमीले न हो. त्यस्तो लाग्छ मलाई. अब यो मैले कति लेखेँ भन्दा पनि के लेखियो त भन्ने चाहिँ मुख्य कुरा.
अहिले के लेखेँ भन्ने कुरामा चाहिँ तपाईँ अडिक हुनुहुन्छ?
बिल्कुल बिल्कुल. मलाई यो मैले यति धेरै लेखेँ भन्नेमा मलाई खास धेरै चाहिँ रुचि छैन.
हजुर, जस्तो तपाईँले चाहिँ सबैलाई एउटा माहौल चाहिन्छ, कुन माहौलमा गजल फुर्छन्, कुन माहौलमा फुर्दैनन् भन्ने कुरा. तपाईँ त बढी जस्तो हाम्रो ग्राहकसँगै डिल गर्नमा बिजी हुनुहुन्छ, फलानु चिज यतिको, फलानु चिज उतिको भनेर आफ्नो व्यवसायको लागि. तर खासमा माहौल चाहिन्छ या चाहिँदैन गजलका लागि चाहिँ?
यस्तो छ, माहौल हुनु भनेको निकै राम्रो कुरा हो. एउटा सुन्दर वातावरण हुने त्यो खालको चाहिँ हुनु राम्रै कुरा हो. तर मैले चाहिँ यो जबरजस्ती पनि लेख्छु कहिलेकाहीँ चाहिँ धेरै भयो यो चाहिँ
लेख्नै पर्छ,
लेख्नै पर्ने भएको छ भनेर पनि म लेख्छु. अब यो ठ्याक्कै यसै गरी म यही चाहिँ बेलामा लेख्छु भन्ने चाहिँ छैन.
त्यस्तो छैन. तर मैले पनि यसो अनुमान लगाउँदाखेरि, अनुमान मात्रै हो मेरो, जस्तो तपाईँ दिनभरि पसलमा बस्नुहुन्छ, त्यहाँ पनि तपाईँको त्यही कुरालाई चाहिँ मनन गरेर, त्यही कुरालाई चाहिँ तपाईँले खेलाउँदै गर्दा त्यही शैलीमा त्यहाँ पनि त्यही कुरालाई घुमिफिरि तपाईँले गजल कोर्न सक्नुहुन्छ.
बिल्कुल.
ग्राहकका समस्या, त्यहाँ साउजीका समस्या होइन, समस्याका बारेमादेखि लिएर व्यापारका सम्भावनाका कुरा, यी कुराहरूलाई तपाईँ समेट्न सक्नुहुन्छ भने, जस्तो हराभरा वातावरण चाहिन्छ साहित्यकारलाई, त्यहाँ मात्रै फुर्छन् भन्नेमा मलाई के लाग्छ भने त्यहाँ पनि त फुर्छन्, पक्कै फुर्छन्, तर त्यो कुरा जुन यहाँ देखिँदैन त्यो त्यहाँ देखिन्छ, जुन त्यहाँ देखिन्छ त्यो यहाँ देखिँदैन.
बिल्कुल बिल्कुल.
जस्तो अब रुचिको कुरा गरौँ, तपाईँ यो गजल रुचि मात्रै हो या भोलिको दिनमा यो गजलबाटै म के गर्छु भन्ने
पनि? मैले यो धेरै पटक मैले भन्ने गरेकी छु, गजल अब रुचि र मनोरञ्जनको विषय मात्रै रहन सक्दैन, यो एउटा जिम्मेदारिताको पनि विषय हो. यसैभित्र हामीले जीवनको खोजी गर्ने हो.
हजुर,
यो त्यस कारण चाहिँ अब यो चाहिँ यो हल्का विषय अब रहेन गजल.
भनेपछि तपाईँलाई अहिले कुनै डिस्टर्ब छैन तपाईँको व्यापार र गजल लेखनमा?
त्यो त मेन्टेन गर्ने कुरा हो, मेन्टेन गर्ने कुरा हो. त्यसको चाहिँ
बाटो फरक छ,
त्यो चाहिँ छुट्टा छुट्टै छ, त्यो खास
फरक पर्दैन,
फरक छैन, त्यो समस्या छैन.
अलिकति मैले अब व्यक्तिगत कुरा पनि गर्न चाहेँ हाम्रो अतिथिको, होइन, भर्खरै बिहा गर्नुभएको छ.
हजुर, गरेको छु.
तपाईँका गजलहरूप्रति भर्खरै आउनुभएको म्याडमले चाहिँ कुन रूपले हेर्नुहुन्छ?
उहाँ पनि गजल प्रेमी मान्छे नै हो. धेरै पटक उहाँले लेख्ने, पत्र पत्रिकामा चाहिँ छपाउने काम गर्नुभएको छ. उहाँको त एउटा बुक पनि उहाँ लगायतको एउटा ले लेखेको पब्लिस पनि भएको छ. राम्रै कुरा हो त्यो. अब हामी दुइटै एउटै बाटोमा भएको चाहिँ कारणले अलि सजिलो पनि छ भनौँ. योमा चाहिँ हामीले छलफल गर्न पाइयो, यहाँनिर चाहिँ भएन है भन्ने ठाउँ रहने भयो. यसले चाहिँ एउटा हामीलाई जान्ने मौका पनि.
भनेपछि त अब त कस्तो पनि सजिलो भयो भने, तपाईँले गजल लेख्दा पहिलो श्रोता घरभित्रै छ.
बिल्कुल हो, बिल्कुल हो.
उहाँले गजल लेख्दा पहिलो श्रोता तपाईँ घरभित्रै हुनुहुन्छ.
बिल्कुल हो. अब यसमा चाहिँ के छ भने, यो चाहिँ ठिक भयो, यो चाहिँ बेठिक भयो भन्ने मान्छे छन् त्यसकारण अझ बढी सजिलो छ भन्ने लाग्छ
सजिलो छ मैले फेरि अलिकति अझ भित्राइ कतल्न चाहेँ कस्तो भने अब उहाँ पनि गजल लाइनकै हुनुहुँदो रहेछ तपाईँ पनि गजल लाइनमै काम गरिरहनु भयो लेखिरहनु भयो विवाह चाहिँ कसरी भयो नढाँटिकन भन्दा
यस्तो छ यो हाम्रो यो प्रेम पूर्ण बिहे भन्दा पनि मागेर नै बिहे भएको
हजुर
परिवारहरूका बिचमा भेटघाट हाम्रो चिन्जान पहिल्यैदेखि थियो लगभग म उहाँलाई 10-15 वर्ष पहिल्यैदेखि चिन्दथेँ
हजुर
तर चाहिँ अब यसलाई एउटा सम्बन्धकै रूपमा विकास चाहिँ प्यारेन्ट्सहरू मार्फत भयो त्यसकारण चाहिँ अब यो मागेरै गरेको बिहे भन्नुपर्छ
त्योभन्दा पहिला तपाईँहरूलाई चाहिँ थाहा थिएन कि हामीहरू वैवाहिक बन्धनमा बाँधिन चाहन्छौँ या बाँधिनु पर्छ भन्ने तपाईँहरूलाई थियो कि थिएन
नै त्यस्तो त्यो ढङ्गले हामीले सोचेकै थिएन भेटघाट हुन्थे गफहरू हुन्थे तर चाहिँ अब बिहे नै गर्ने खालको चाहिँ हामीसँग खास त्यस्तो कुराकानी चाहिँ हुन्थेन
हजुर नर्मल तपाईँ गजल लेख्ने मान्छे गजलकै कुरा
गजलका कुरा अब अरू पढाइका कुरा हुने भए तर यसै गरी चाहिँ यो बिहे गर्ने बस्ने भन्ने खालको त त्यस्तो हुन्थेन
जब अहिले अब बिहा नै भयो पहिल्यैदेखि चिनिरहेको मान्छे तर चिनिरहे तापनि अब आफ्नो पर्सनल लाइफसँग नजोडिएको मान्छे भनौँ न तर अहिले अब सँगै जोडिनुभयो एउटै घरको छानोभित्र तपाईँहरू हुनुहुन्छ अहिले चाहिँ ती कुराहरू हुन्छन् कि हुँदैनन्
हुन्छन् म उहाँलाई मैले उहाँलाई पहिलोचोटि देख्दाखेरि उहाँ 5 या 6 पढ्नुहुन्थ्यो
हजुर
बालकैदेखि मैले उहाँलाई देखेको हो उहाँ उनको बारेमा चाहिँ उनको बाल्यकाल उनको त्यो मलाई सबै थाहा छ त्यस कारण चाहिँ यो अझ बढी चाहिँ त्यो विषयले चाहिँ हामीलाई छलफल गर्ने गफ गर्ने अझ हामी यसो गर्थ्यौँ है हामी चाहिँ यसो गफ हुन्थ्यो भन्ने खालको पनि त्यसले चाहिँ झन् बढी चाहिँ एक खालको रौनकता चाहिँ थप्दो रहेछ
त्यो चाहिँ हो पक्कै पनि अब कुरा त अझै लामो थियो मसँग समय चाहिँ सकिन आँटेछ अन्त्यमा जाँदा जाँदै एउटा सृजना फेरि सुनाउन चाहन्छु म तपाईँकै मुखारबिन्दुबाट
हुन्छ मैले यो 2 लाइन मात्रै मैले भन्न खोजेँ यो पनि भजनमै छ
हजुर
तिमीले सुस्तरी बोल्दा म मेरो गीत खोज्दैछु जुनेली रातमा हेर्दै म मेरो प्रीत खोज्दैछु तिमीले सुस्तरी बोल्दा म मेरो गीत खोज्दैछु जुनेली रातमा हेर्दै म मेरो प्रीत खोज्दैछु नजरको बाणले हान्यो महारे युद्ध भूमिमा नजरको बाणले हान्यो महारे युद्ध भूमिमा र त्यही जितमा तिम्रो म मेरो जित खोज्दैछु जुनेली रातमा हेर्दै म मेरो प्रीत खोज्दैछु समाउ हात यो मेरो तिमी नै नाथ भन्दै थियो समेटी प्रेमको गङ्गा जीवनको हित खोज्दैछु तिमीले सुस्तरी बोल्दा म मेरो गीत खोज्दैछु जुनेली रातमा हेर्दै म मेरो प्रीत खोज्दैछु धन्यवाद
यति मिठो यो लाइन सँगसँगै अब बिदा माग्ने समय भइसकेको छ छोटोमा धनगढीमा कस्ता खालका कार्यक्रमहरू भइदियो भने तपाईँ जस्तो गजललाई माया गर्ने गजललाई प्रेम गर्नेहरूका लागि राम्रो हुन्थ्यो होला
गजलमा एक खालको बृहत् खालको चाहिँ बहसको जरुरी देखेको छु मैले विभिन्न धारका मान्छेहरूलाई भेला पारौँ घनीभूत रूपले छलफल गरौँ र एउटा निचोड निकालौँ कि गजल यो ढङ्गबाट चाहिँ लेखिन्छ भनेर भन्न पाइयोस्। अहिले त त्यो भन्ने ठाउँ नै रहेको छैन, त्यसकारण यदि त्यसो गर्न पाइयो भने मलाई लाग्छ यो गजलको विकासमा एउटा महत्त्वपूर्ण योगदान हुनेछ।
कार्यक्रममा आइदिनु भयो, मैले थुप्रै कुराहरू चाहेर पनि सोध्न सकिनँ किनकि समय सकियो। यो कार्यक्रम 45 मिनटको अवधिमा तपाईँलाई कस्तो लाग्यो र हाम्रा श्रोताहरूलाई के भन्न चाहनुहुन्छ?
बहुत सुन्दर लाग्यो मलाई, मलाई सुन्नेहरूलाई म अत्यन्त धेरै धेरै धन्यवाद दिन चाहन्छु। अब यो समय पनि थोरै हुन्छ, यसको यसभित्र धेरै कुरा बोल्न गर्न सम्भव पनि हुँदैन। हामीले जति गऱ्यौँ बडो राम्रो र सुन्दर गऱ्यौँ भन्ने लाग्छ।
हस्, आइदिनु भएकोमा तपाईँलाई पनि धेरै धेरै धन्यवाद छ।
यहाँलाई धेरै धेरै धन्यवाद दिएँ मैले।
हजुर, आज हामीसँग हुनुहुन्थ्यो एउटा सफल व्यवसायी भनेर पनि भन्छु म, व्यवसायी प्लस गजलकार रघुनाथ कडरिया। उहाँसँगको यो कुरा तपाईँले सुनिसक्नु भएको छ। सुनेर साथ दिनुहुने, हेरेर साथ दिनुहुने तपाईँ सबैलाई धेरै धेरै धन्यवाद भन्दै आजको यो कार्यक्रमबाट म रोहित पनि बिदा हुन्छु। तपाईँको बाँकी पल शुभ बितोस्। भोलि फेरि बिहान 8:15-9 बजेसम्म हामी अर्का अतिथिको साथमा फरक कुरा गर्न आउने नै छौँ। हस्त, नमस्ते।
Dinesh FM Time Check. It's 9 a.m.